والسلام على سيد المرسلين اما بعد فاعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الصلاة والسلام عليك يا رسول الله وعلى آلك وصحابك يا حبيب الله الصلاة والسلام عليك يا نبي الله وعلى آلك وصحابك يا نور الله نويت سنة الاعتكاف. جب کبھی داخل مسجد ہونے کی سعادت پائے اعتکاف کی نیت ضرور فرمائیں. نیت دل کے ارادے کو کہتے ہیں. دل ہی میں نیت کر لیجئے میں نے سنت اعتکاف کی نیت کی. یاد رکھے مسجد میں کھانا پینا سونا سہاری افطار آب زمزم شریف پینا دم کیا ہوا پانی پینا نیاز کھانا یہ سب اسی صورت میں جائز ہوتے جبکہ پہلے سے اعتکاف کی نیت کیے ہوئے تھے. اگر پہلے سے اعتکاف کی نیت نہیں کی تھی اور اب کھانا آ گیا تو کھانے پینے کے لیے نیت نہیں ہو سکتی. البتہ ثواب کے لیے اب بھی نیت کر سکتے ہیں, کر لیجیے. کچھ ذکر و درود کی ترکیب ہو یا 12 مرتبہ درود شریف پڑھ لیں چاہے تو. اب کھانے پینے کی سونے کی ترکیب کر لیں تو حرج نہیں. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. رسالہ ضیاء درود السلام پیج نمبر 3 فرمان مصطفیٰ صلی اللہ تعالی علیہ وآلہ وسلم نمبر 6 جبرائیل نے مجھ سے عرض کی کہ رب تعالی فرماتا ہے اے محمد کیا تم اس بات پر راضی نہیں کہ تمہارا امتی تم پر ایک سلام بھیجے میں اس پر 10 سلام بھیجوں. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. الحمدللہ ربیع الاخر 1440 ہجری کی چوتھی رات ہے. مدنی مذاکرے کا سلسلہ ہے.
میرا علامہ صاحب سے سوال ہے کہ وقت کی کمی ہو یا مجبوری ہو فرض پڑھ کے سنتیں یا نوافل چھوڑنا صحیح یا نہیں؟
علامہ صاحب جواب دیجیے. حضرت جواب دیجیے. سوال علامہ صاحب سے ہوا اور میں تو عالم نہیں ہوں تو علامہ تو بہت بڑی بات ہوتی ہے. یعنی ان کو غلط فہمی ہوئی ہے کہ مجھے میں علامہ ہوں.
نہ تو یہ اب یہ مسجد میں بےچارے جو ہمارے امام صاحب ہیں ان کو کوئی بولے علامہ صاحب آپ مسئلہ پوچھنا ہے تو یہ منع کر دیں کہ بھائی میں علامہ نہیں ہوں آپ مجھ سے مسئلہ مت پوچھو وہ علامہ سے پوچھو. تو یہ بول دیں امام صاحب کہ بھائی میں علامہ نہیں ہوں میں عالم نہیں ہوں.
خود منہ سے علامہ نکل جاتا ہو تو
یہ دیکھ یہ الگ یہ الگ موضوع ہو گیا.
اچھا اب ذرا دل میں ٹھسا ہوا ہوگا دماغ میں تو منہ سے نکلے گا نا, علامہ کی کوئی تعریف پوچھے تو میں بگلے جھانکوں کہ علامہ ہوتا کیا ہے. سوال لفظ علامہ کاٹ کر اگر کر دو تو پھر میں من کو منا لیتا ہوں جواب دے دوں اگر آتا ہوگا تو, ورنہ آلریڈی علامہ صاحب تو موجود ہی ہیں ہمارے پاس.
امیر سنت سے عرض ہے کہ یہ اگر وقت کی کمی کی وجہ سے لوگ صرف فرض پڑے اور سنت اور نفل وغیرہ چھوڑ دے تو ایسی صورت میں کیا کرنا چاہیے؟
وقت کی کمی کی وجہ سے فرض پڑھ لیں. اب وہ وقت کی کمی کی تعریفات کتنی کرنی چاہیے؟ ایک تو یہ کہ جیسے کہ وقت ہے ہی فرض پڑھنے کا, اور اگر سنت جیسے مثال کے طور پہ فجر ہے ظہر ہے اب اتنا سا وقت اس کے بعد رہ گیا ہے کہ اگر سنتیں پڑھتا تو فرض کا وقت ہی ختم ہو جائے گا, تب تو اندر چھوٹے گا فرض اس کو پڑھنے, سنتیں ترک کرنی ہے اور ان سنتوں کی کوئی قضا نہیں ہے. اب وقت کی کم سے مراد کیا, بھوک لگی ہے کیا ہے مطلب, تو کھانا کھا کے پڑھ لے, وقت پتا ہونا چاہیے نا. ہاں تو کیا مطلب, یہ ہے کہ ٹرین چھوٹ جائے گی اگر سنتیں پڑھیں گے تو فرض پڑھ کے جلدی جلدی ٹرین میں بیٹھ جائے, پر ٹرین میں سنتیں پڑھ لے, تو یہ کمی سے مراد کیا؟ تو یہ کمی کی دو مثالیں آ گئی سامنے. بس میں بھی یہی ہوتا ہے کہ اگر سنتیں پڑھیں گے اور بس بھگا جائے گا بس والا اور میں ادھر اکیلا رہ جاؤں گا, تو اسی صورت میں بھی سنتیں روا روی جس کو بھگم بھاگ, تو ایسے موقع پر اگر سنتیں ترک کی اور موقع ہی نہ ملا, وقت گزر گیا نہ پڑھ سکا, تو وہ ایک الگ بات ہے. فجر کی سنتیں تو یہ کہ اس سے زیادہ تاکید ہے قریب بواجی میں, تو اگر فجر کی سنتیں وقت کی کمی وغیرہ کی وجہ سے رہ بھی گئی تو جب سورج نکل آئے 20 منٹ مزید گزر جائیں تو اس کے بعد سورج سر پہ آنے سے پہلے پہلے بہت گھنٹے ہوتے ہیں اس میں, تو اس دوران پڑھ لے تو اچھا ہے, مستحب ہے, نہ پڑھے تو گناہ نہیں, اس کے بعد مستحب بھی نہیں ہے.
یہ سوال عرض کروں, سوال مدنی التجا ہی کروں گا کہ آپ کا ایک پرانا ذہن ہے جو آپ یہاں دیتے چلے آ رہے ہیں کہ فجر کی نماز میں ایک چھوٹی سی لائٹ ہو جو اشراق و چاش کی نماز کے حوالے سے ہو کہ یہ مقروع وقت ہے اور وہ لائٹ جلا دی جائے تاکہ لوگ اس لائٹ کو دیکھ کر نماز کے حوالے سے. فیضان مدینہ میں بھی آپ نے یہ ماشاءاللہ ایک طریقہ کار عطا فرمایا.
میں نے صرف طلوع آفتاب کے لیے دیا تھا, کئی مسجدوں میں طلوع آفتاب کے وقت جلائی جاتی ہے
جی,
اب آج کل پتا نہیں
تو اور اشراق مطلب لوگوں کو پتا چل جائے گا بھائی یہ نماز یہ بتی جلی تو نماز کا بھی وقت نہیں ہے
اور فوراً پورا ٹائم ہو جائے.
ماشاء اللہ یہ اتنی بڑی تعداد ہمارے امام مساجد کی یہاں موجود ہے تو جن کا چلتی ہو, اور یہ جو آئے انشاءاللہ امید ہے کہ دعوت اسلامی کے بھی وہاں مجالس اور ذمہ داران ہوں گے اور مجلس کے بھی ذمہ داران ہیں, اگر ہر مسجد میں یہ انداز ہو جائے تو زیادہ بہتر نہیں ہوگا.
اس میں ایسا ہے کہ انتظامیہ منع نہیں کرے گی شاید, اجازت دے دے گی میرے خیال ہے. ہاں بہت ساری مساجد میں ہوتا بھی ہے, کوشش اپنی ہو نا, پھر وہ کہ اصل مسئلہ بتی لگانے کا نہیں ہے, بتی روزانہ ٹائم ٹو ٹائم جلانا بجھانا یہ تو مسجد کا جو خادم ہوتا ہے اسی کی ڈیوٹی لگ سکتی ہے, امام کی تو مشکل ہو جائے گا امام کے لیے. اچھا بھائی یہ دوسرا فارمولا, گھڑی کے ساتھ بھی اس کا سسٹم ہوتا ہے.
اصل میں یہ بھی بات آئی تھی میرے پاس یہاں بھی, مسئلہ یہ ہے کہ گاؤں دیہات گوٹھوں میں اور ان جگہوں پر یہ ایک تو یہ گھڑی کہاں سے آئے گی, پھر یہ گھڑی چلتی ہے مطلب کہ اس میں بھی بجلی جو یاد پڑتا ہے اس میں بجلی چاہیے ہوتی ہے, یہ چلتی ہے پاور سے, اور جہاں لوڈ شیڈنگ اتنی ہوتی ہو وہاں پتا چلے کہ بتی بند ہے, جیسے یہ لائٹ سے چل رہی ہے.
اور سیل بھی نہ ملتے ہو گاؤں میں تو خالی مطلب ہوا ہی کھاتے ہوں گے بےچارے.
نہیں بابا
گاؤں میں ایسے ایسے سیاح ملیں گے آپ کو جو شہریوں کو بھی تعلیم دیں اور طریقے سکھائیں, اب گاؤں وہ گاؤں تو ہوں گے کہیں جنگلوں میں, اب تو گاؤں بھی شہروں کی طرح جگمگا رہے ہوں گے. باہر ملکوں میں جاؤ آپ فیصلہ ہی نہیں کر سکتے کہ گاؤں ہے. میں پنجاب میں جن دنوں دورے کرتا تھا نا تو کسی कोई गांव में जानने की तरकीब होगी या किसी ने बताया कि ये हमारा गांव है, यानी कि हम तो पक्के रोड से गुजर रहे थे वही गांव। मैं तो हैरान हो गया, इसको गांव बोलता कौन है यार, सब पक्के पक्के इमारतें सब, यानी बिल्कुल वो शहर का ही हिस्सा लग रहा था लेकिन था वो गांव। तो अब गांव भी मतलब, और फिर बाहर मुल्कों में जो तरक्की याफ्ता मुल्क है वहाँ गाँव का तस्वीर
अलग है,
क्या होता होगा
वहाँ में। यहाँ से दुरुस्त कह रहे हैं, निजाम होना चाहिए इशराक चाश्त के। इसी तरह आपने जो एक माशाल्लाह एक बड़ा खूबसूरत, हमें तो यहाँ बहुत फायदा होता है फैजान मदीना में, मैं सुनता रहता हूँ, एक आध मिनट रह जाता है फजर का वक्त खत्म होने को, तो मौजिन साहब एक डेढ़ मिनट पहले ऐलान कर देते हैं कि, और ये जो भी हमारा ऐलान है कि फजर का वक्त खत्म हो रहा है, सूरत तुलू होने वाला है, इशराक और चाश के नवाफिल, तो इशराक और चाश के नवाफिल पढ़ने की भी नेकी की दावत भी इससे मौजूद है। तो बहुत खूबसूरत एक अंदाज है, तो हम माशाल्लाह हमारे इमाम है, अगर ये भी जो फैजान मदीना में हो रहा है और ये भी यहाँ मत माशाल्लाह दो तीन दिन से यहाँ वक्त गुजार रहे हैं, अगर यही अंदाज ये हर मस्जिद में अपना जहाँ जहाँ आपके लिए मुमकिनात हैं लेकर जाएं, तो उम्मीद है कि उम्मत को फायदा होगा। ये जो कुछ अमीर सुन्नत की तरफ से हमें यहाँ मदनी पुल मिले हुए हैं, ये इस्लाही उम्मत है, उम्मत का फायदा है कि आम इस्लामी भाई तक पैगाम पहुंच जाता है, घर में इस्लामी बहनों तक पैगाम पहुंच जाता है कि नमाज का वक्त खत्म होने वाला है, क्योंकि कैलेंडर देखने वगैरह करने की इतनी समझ है ही नहीं हमारे यहाँ भी। क्या फरमाते हैं
बजाय,
तो ये भी निजाम लेके जाइए,
अल्लाह करे हर मस्जिद में हो, हमारे जो दावत इस्लामी के तहत होती होंगी ना उनमें तो होता होगा मेरा गुमान है।
सुना नहीं है मतलब,
तो हम होते भी नहीं है ना उन मस्जिदों में,
वो बातों का दूर दराज है, जैसे अजान की आवाज हम मस्जिदों से आती है तो ये ऐलान की आवाज भी आ जानी चाहिए।
सबके माइक पावरफुल नहीं होते, हमारे घर में अतराफ से कुछ आवाजें आ रही होती है अजान के ऐलान की हो रही है, मेरा खिड़की जहाँ खुलती है तो वहां से हो सकता है आपकी खिड़की पर, तो वही पर्दे और ये कांच के वो लगे होते हैं, मैं हटा लेता हूँ, पर्दा मेरा भी है और खिड़की भी खोल लेता हूँ, मेरे को ताजा हवा को इजाजत देना पसंद आता है घर में दाखिले की, तो यूँ आवाज भी अल्लाह रसूल का जिक्र की आवाजें बुलंद होती रहती आती रहती है।
ये अंदाज लेके जाइएगा मेरे प्यारो मीठे इस्लाम भाई, जहाँ जहाँ नहीं है दावत है, ये मजलिस का से मेरी मदनी इल्तिजा है कि इन अंदाजों को अपने यहाँ होने मस्जिद में इमाम इस्लाम भाई मौजिन मदनी मशवरा करके मजलिस कमेटी जिम्मेदारियाँ लगाए ताकि उम्मत को फायदा पहुँचे।
सल्लल्लाहु अलैहि मोहम्मद।
फेसबुक पर और यूट्यूब के जरिए आने वाले कुछ सवाल मैं अर्ज करता हूँ कि एक तो अब ये इरशाद फरमाइए, गुलाम मुहिद्दीन ने यूट्यूब के जरिए इन्होंने सवाल किया है कि क्या किसी के यहाँ फौतगी पर जाकर अगर रोना ना भी आ रहा हो तो फिर भी रोना रियाकारी है?
रोना अगर इस तरह रोना इबादत होता तो उसमें रियाकारी होती ना, रियाकारी का ताल्लुक इबादत से। अलबत्ता भी है कि यूं जबरदस्ती मैयत पर रोना यानी सोग, ये सोग के दिन तो अगर तीन दिन के अंदर अंदर है और फिर भी जबरदस्ती रोया, रोना नहीं आता, क्या रोना रोएगा नहीं ना तो जो अहले मैयत है उनको हो सकता है कि बुरा लगे, ये माहौल इस तरह का औरतों में होता है खासकर, तो जान जान के मुंह पर हाथ रखती हैं, अपनी मेमनियां बोलते हैं मुंह ढक्की, मुंह ढकेती, हमारे मुंह ढांपती हैं, अब मुंह ढांपती अब वो क्या कर रही है, ऊ की आवाजें कर रही होगी, पानी निकले ना निकले, रोना आया नहीं रोए, अब बहू को सास की मौत पर तो फुट फुट कर रोना ही पड़ेगा, नहीं तो कहीं ही नहीं रही, अब वो उसके गम के आंसू है खुशी के आंसू है ये वही जानती होगी, अगर रात दिन खजी और झगड़े हों तब वो बहू गम में रोए, अल्लाह बेहतर जाने, किसी पर बहरहाल बदगुमानी नहीं करनी चाहिए कि ये बहू खुशी में रो रही है, लेकिन ये मुंह ढकने में ये थोड़ी पर्दा रह जाता होगा, तब ये कि कोई वैसे ही यानी कि अच्छा लगाने के लिए उसको रोए, रोना आता भी ना हो, तो जैसे कि इबादत में खौफ खुदा में जबरदस्ती रोना, इश्के रसूल में जबरदस्ती रोना, ये तो जायज है और सवाब का काम है, अच्छी नीयत और रिया की नीयत ना हो कि ये रोना तो इबादत है ना, तो अब किसी मैयत के गम में किसी के यहाँ जाकर रोना तो आया ये इबादत है जो उसमें रिया का दखल हो, तो दुनियादारी के कामों में रिया नहीं होती, रिया होती यही है कि इबादत के जरिए रिया की डेफिनेशन सब नोट कर लें कि रिया यानी इबादत में मकसद ये हो इबादत उस इबादत का कि इसके जरिए लोगों के दिल में मेरा मकाम बने, मेरी इज्जत बने, या इसके जरिए मुझे दुनिया का माल मिले मेरे इस अमल के जरिए। तो अब जैसे कि जिन बात चीजों को मुस्तस्ना किया गया, इमामत ये भी इबादत है, लेकिन यहाँ उलमा ने मुस्तस्ना किया इसको, पहले इसकी भी मजहब यानी के सही मजहब जिसको बोलते हैं शुरू में ये भी हराम ही का इसमें फतवा था, लेकिन बाद में जब उलमा तलाश माश में पड़े, पहले तो लोग खिदमत करते थे, फिर ये मतलब लोगों में सुस्ती आई तो पैसे देने में वो वैसे ही नजर आने, तो फिर ये कि ये उलमा तलाश माश में वो हुए माइल, तो फिर यूं अब मस्जिदें वीरान कैसे छोड़ी जाए कि इमाम ही ना हो, नमाज कोई ना पढ़ाए, या वाज़ो नसीहत का जो मामला है ये भी सर्द पड़ने लगा, तो ये फिर उम्मत की रहनुमाई कौन करेगा, तो भटक जाएगी। तो यूं फिर उलमा के लिए उजरत, वाज की उजरत, मदरसे में जो उलमा पढ़ाते हैं, इल्मे दीन पढ़ाते हैं, कुरान पढ़ाते हैं, मौज़िन अजान देते हैं, इनकी ये बाद में इजाजतें हुई तनख्वाहों की, लेकिन जो पढ़ाने का ये उजरत लेगा भी ना उसको उसका सवाब नहीं मिलेगा, लेकिन हमारे लिए जायज हो गया उनके लिए। तो अब ये के दीगर इबादत में नहीं मतलब उजरत वो रिया में आ जाएगी, जैसे नात पढ़ने की उजरत ली, तो नात अगर नहीं पढ़ेगा तो और पैसे देकर नहीं पढ़ाएंगे तो कोई दीन का निजाम नहीं बिगड़ेगा, और अब भी मुफ्त पढ़ने वाले बेशुमार होते हैं, बिचारों की बारी भी नहीं आती, तो अगर तो यूं भारत तो अगर कोई भी नात शरीफ ना पढ़ेगा बिल फर्ज ऐसा हो नहीं सकता, तब भी इसको दीन का निजाम बिगड़ना नहीं कहेंगे, लोग उस पर सुन लेंगे, अब तो मोबाइल फोन में नाते होती है, इसको सुनकर गुजारा कर लेंगे, कैसे लोग कोई नहीं पढ़ता, तो ये पुरानी हमारे पास भरी हुई है रिकॉर्डिंग, अब इसको सुनेंगे, हम खुद नातखवान है, हमारा तो बच्चा बच्चा नातखवान है, कोई ऐसा सुननी जो नातखवानी है, अल्हम्दुलिल्लाह सारे नातखवान है। तो अब नातखवानी की उजरत ये हराम है कि ये माल के लिए जो अगर कोई पढ़ता है ये मुझे पैसे मिलेंगे, तो ये भी रिया की उसमें आ गया ना कि माल के लिए इसने ये इबादत की और माल लिया इसके जरिए, अच्छा ये देने वाला भी गुनाहगार होगा, और अगर ऐसा कुछ नहीं है नरते है ना अंडरस्टूड है, वैसे ही किसी ने ठीक है सोने से नहला दिया नातखां को, तो ठीक है जायज है लेना देना। सल्लु अला हबीब सल्लल्लाहु तआला अला मुहम्मद
सल्लल्लाहु अलैहि वसल्लम। या सैयदी एक सवाल ये आया है कि इकामत में मुक्तदी को किस वक्त खड़ा होना चाहिए?
इसकी सूरतें हैं सर, ज्यादातर सूरत तो वही होती है कि इमाम मस्जिद में होता है उस वक्त मौजूद और मुक्तदी हय्या अलल फलाह पर खड़ा हो कि ये सुन्नत है। अच्छा ताहम इसकी सूरतें बयान कर दी जाती। नंबर एक, अगर इकामत के वक्त मुक्तदी मस्जिद में हाजिर हो, मुक्तदी जो इमाम के पीछे नमाज पढ़ता है ना जमात के साथ उसको मुक्तदी बोलते हैं, और इकामत ये जो एक तो होती है अजान, ये तो मशहूर है अजान, अजान के बाद जमात से पहले जो अजान दी जाती है इसमें कद कामत सलाह भी दो बार कहा जाता है, इसको इकामत बोलते हैं। तो अगर इकामत के वक्त मुक्तदी मस्जिद में हाजिर हो और इमाम अपने मुसल्ले पर या उसके करीब मौजूद हो और इकामत इमाम के अलावा कोई और शख्स कह रहा हो, तो इमाम और मुक्तदी सबके लिए हय्या अलल फलाह पर खड़ा होना सुन्नत मुस्तहब्बा है। इसे सिर्फ सुन्नत भी कह सकते हैं और फकत मुस्तहब भी कहें तो कोई हर्ज नहीं है। इसी तरह इस दौरान अगर कोई मुक्तदी आए तो उसे भी बैठना चाहिए और हय्या अलल फलाह पर खड़ा हो। तो आम तौर पर तो मस्जिदों में यही सूरतें होती हैं, ज्यादातर इमाम मौजूद होता है। अच्छा अब नंबर दो, अगर इमाम मुसल्ले पर या मेहराब के करीब ना हो बल्कि इकामत के दौरान पीछे से आए, तो जिस सफ के पास इमाम पहुंचे उस सफ वाले खड़े हो जाए। ये दो सूरतें हुई। तीसरी सूरत, अगर इमाम मुसल्ले पर یا محراب کے قریب نہ ہو اور اقامت کے دوران آگے سے آئے تو جیسے ہی امام پر نظر پڑے سارے مقتدی کھڑے ہو جائیں. یہ تین صورتیں ہوئی. یہ تمام صورتیں اس وقت ہیں جب امام اقامت نہ کہہ رہا ہو. اگر امام ہی اقامت کہے اور وہ مسجد میں ہو تو جب وہ اقامت سے فارغ ہو اس وقت مقتدی کھڑے ہوں گے. یہ فتاوی ملک العلماء حبیب الفتاوی شرح جامع ترمذی وغیرہ سے یہ سمجھو نکالا ہوا ہے. صلو علی الحبیب
صلی اللہ تعالی علی محمد.
امیر اہل سنت سے ایک سوال آیا ہے اسلامی بہن کی طرف سے کہ لڑکی کی والدہ کا اپنے داماد کے گھر رہنا کیسا.
لڑکی کی والدہ کا داماد کے گھر رہنا, اگر داماد بخوشی رکھتا ہے تو نو پرابلم, جائز ہے. زبردستی مسلط ہے تو پھر وہ الگ بات ہے. پھر جیسی صورت اس کی کہ اگر داماد ناراض ہو رہا ہے تو ماں تو کھا بھی نہیں سکتی, پی بھی نہیں سکتی, کچھ بھی نہیں کر سکتی, نہ رہ سکتی. اور کوئی اور ایسی فتنے کی نہ ہو تو یہ اپنے داماد کے گھر رہ سکتی ہے. یعنی داماد کے گھر رہنا بھی نہیں کہتے, عرف میں اس کو بیٹی کے گھر رہنا کہتے ہیں. لیکن ظاہر گھر تو عام طور پہ داماد کا ہوتا ہے. اگر بیٹی کا بھی گھر ہے تو خرچہ تو داماد اٹھا رہا ہوتا ہے نا, اس لیے وہ رہنا تو داماد کی اجازت پر موقوف رہے گا.
یہ سوال آیا ہے کیا جنتی حور وہی ہوگی جو دنیا میں بیوی ہے.
نہ نہ, وہ تو ایک الگ مخلوق ہے حور. اور جنتی جو عورت اگر جنت میں جاتی ہے اور شوہر بھی جنت میں جاتا ہے تو دونوں ساتھ رہیں گے, وہاں یہ میاں بیوی بنیں گے. تو اگر عورت جاتی ہے معاذ اللہ مرد جنت میں نہیں جاتا تو یہ عورت کسی جنتی مرد کے نکاح میں دے دی جائے گی. اس طرح مرد کو بھی مطلب حوریں ملیں گی اور یہ سب
مدد
کا نظام ہے اس طرح جنت کا.
اس کو ہم یوں واضح کریں کہ جیسے دنیا میں جو عورت ہے یہ جنت میں عورت ہی رہے گی, حور نہیں بنے گی.
نہیں
ایسا, ٹھیک ہے. اچھا یہ
الگ بات ہے کہ حور سے بھی زیادہ حسین ہوگی.
یہ ارشاد فرمائیے کہ بیوی کو روزانہ کتنا خرچہ دینا ضروری ہے شریعت کی روح سے.
وہ جیسی مطلب یعنی کہ عورت جس طرح آئی ہے, اب جیسے بڑے گھرانے کی ہے وہاں کام کاج والی کا بھی نظام تھا تو شوہر کو یہ بھی دینا ہوگا کام کاج والی بھی اس کو دے. اور اس طرح مطلب ہے کہ ایک متوسط درمیانہ خرچہ.
بعض وقت ہمارے یہاں بیوی کو مطلب ماہانہ جب وہ خرچی دی جاتی ہے, یہ بھی ایک ہمارے یہاں چلا ہے کہ بھائی آدمی کتنے پیسے دیتا مہینے کے, تو مطلب یہ کہ اس کو 5,000 یا 1,000 یا 10,000 روپے تو اس کو یوں دیے جاتے جیسے ہمارے پاکٹ منی دیتے نا بچوں کو, تو ایسے بیوی کو بھی کچھ نہ کچھ مہینے کے ہاتھ خرچہ دیا جاتا ہے کہ اپنے لیے جو ذاتی جو پہ لینا چاہے وہ لے لے. وہ بھی شوہر کی ذمہ داریوں میں اس کو شامل کیا جا رہا ہے. تو تھوڑی سی اگر یہاں پر آپ چند ایک لفظوں میں وضاحت فرما دیں کہ ایک شوہر کے لیے ایک ذمہ داری کس حد تک ہے تاکہ پھر اس سے زیادہ کا مطالبہ بھی نہ ہو اور شوہر بھی پھر اپنے اس حقوق کو پوری طور پر ادا کر سکے.
اصل میں جو بنیادی اعتبار سے کھانا دینا متوسط یا جو بھی صورت بنتی ہے کہ دونوں کس گھرانے سے تعلق رکھتے ہیں یا عورت کس گھرانے سے تعلق رکھتی ہے, مرد کس گھرانے سے تعلق رکھتا ہے, دونوں اعلیٰ گھرانے سے تعلق رکھتے ہیں, تو جیسا اعلیٰ گھرانے کے اندر کھانا وغیرہ ہوتا ہے وہ دینا, پہننا دینا, اور اگر دونوں ہی ایسے غریب گھرانے سے تعلق رکھتے ہیں تو جو وہاں کھانے پینے کا نظام ہے اس طرح کا کھانا پینا دینا, اور ایک امیر ہے دوسرا جو ہے وہ غریب ہے تو متوسط دینا, یعنی عورت اعلیٰ گھرانے کی ہے مرد جو ہے وہ متوسط ہے یا غریب ہے تو درمیانہ درجے کا کھانا وغیرہ دینا, یہ چیزیں اصل ہوتی ہیں کہ کھانا دینا ہے, پہننا دینا ہے اور رہنے کا ٹھکانہ دینا ہے, یعنی کوئی ایسا کمرہ گھر کے اندر ہونا چاہیے کہ جہاں اس کی جو ضروریات ہیں وہ پوری ہو سکیں.
ماشاءاللہ لفظ ضرورت پر آپ نے بہت پیاری بات کی. میں امیر سنت سے عرض کروں گا کہ اس کو اگر ہم اس طرح بیان کیا کر سکتے ہیں کہ ہم ضرورت پر اسلامی بہنوں کو ہم یہ ذہن دیں کہ مرد کی ذمہ داری ضرورتوں کو پورا کرنے کی, اور جو بھی ایک عرف عادت کے مطابق ضرورت ہے, نہ کہ خواہشات کو پورا کرنے. یہ خواہشات پورا نہ کرنے کی صورت میں نہ گھر میں ٹھیک ٹھاک لڑائیاں ہو رہی ہوتی ہیں. ہمارے یہاں جرنلی جو مرد ہیں یہ हाथ पैर मार कर भी मेहनत मजदूरी करके भी एक नॉर्मल तबके की मैं बात कर रहा हूँ, वो नॉर्मल घर का खर्चा पूरा करने के लिए तगोदो करता रहता है, कोशिशें करता रहता है, लेकिन जाहिर हर मर्द ख्वाहिशात कहाँ से पूरी करके देगा। फिर बच्चों की ख्वाहिशात अलग हैं तो बीवी की ख्वाहिशात अलग हैं, तो ख्वाहिशात की को पूरा ना करने की सूरत में मर्द को शोहर को या वालिद को बुरा भला ना कहा जाए, उसे अज़ियत ना दी जाए, इस पर आप क्या इरशाद फरमाते हैं?
ये तो है, ये हमारे यहाँ ये जेब खर्च देना तो उर्फ है, इस पर देना ही पड़ता है बीवी को। फिर ये कि ये दिला दो और वो साड़ी दिला दो, फुलां फैशन निकला है तो वो जोड़ा दिला दो, इस तरह के मुतालबे, आज ये ले आना वो ले आना है, ऐसी चीजें जो बेचारा मर्द आजमाइश में पड़ जाए, लेकिन इसकी ख्वाहिशें पूरी होने का नाम नहीं लेती। तो ये सब तो जरा शरीयत ने वाजिब कहाँ किया, ये अब देखते हैं अगर कोई इसमें कोई मिलेगा जुजी ऐसा, तो ये औरत की ज्यादतियां नहीं है जो तरह तरह की फरमाइशें करती रहती है, मर्द बेचारा वो दे सके ना दे सके, कर्जे करके भी इसका मुंह बंद करे, इसको मतलब तोहफे दिया करे, जब चाहे इसको तोहफा देना पड़े, तोहफा ना दो तो मुंह चढ़ा जाए।
बाबा बास खानदानों में ऐसी आफत आई है, मैं आपको अर्ज करूं, शादी खानदान के किसी और फर्द की है और उसके तमाम फंक्शन के कपड़े पूरे खानदान के अंदर जो स्पेशली जो करीब के घर है ना, इन सबको हर काफे हर इवेंट के लिए हर फंक्शन के लिए अलग कपड़े बनवाने, यानी शादी वाले घर पर तो चलो लाखों लाख रुपए खर्चे का वजन है, लेकिन चाचा मामू फूफी इस तरह मतलब के भाभी तो फिर इसके फिर ससुराल वालों के तो सबके इतने मतलब बिल्कुल टेंशन में है। और इस वक्त मैं आपको अर्ज करूं, अमीले सुन्नत की बारगाह में अर्ज है कि मैं जैसे हम सफर करते हैं ना, इस वक्त दुनिया का शायद ही कोई मुल्क हो, मैं नहीं कहता कोई भी नहीं होगा, जहां पर माशी परेशानी इस वक्त लोगों को नहीं है, और शायद इसकी वजह भी इन्हीं में से कुछ वजूहत अगर आप ले लें, अरे लोग परेशान है, मर्द भी परेशान है, तो अगर मतलब इसमें फैमिली मेंबर मिलकर घर वाले सब मिलकर कंप्रोमाइज करें और इन हालात को खुश उसलूबी के साथ तय करें, लड़ाई झगड़ा करने के बजाय हालात का संजीदगी के साथ जायजा लें और एक वक्त निकालें और इस तरह के फजूल अखराजात से खुदारा खुद को और अपने फैमिली को बचाएं, यकीन माने इतने लोग परेशान हैं, असल में आदमी नहीं बेचारा बोल पा रहा, कई मर्द हैं जो नहीं बोल पा रहे और वो मतलब मजबूर हैं अपनी बीवी बच्चों के आगे कि कुछ बोलते हैं तो इनको सुननी पड़ती है, फलां का शोर कर रहा है तो फलां का बाप कर रहा है, ये मैं जनरल बात कर रहा हूं, मैं हर घर की बात नहीं कर रहा, बाज लोग खुलकर कर भी रहे होते हैं, लेकिन आजकल बहुत परेशानी है, कारोबार बहुत कमजोर है लोगों के, इसलिए मेरी तमाम घर वालों जो भी सुन रहे हैं देख रहे हैं, अब इसे हमारे इमाम साहब हैं, अब हमारे इमाम साहबान की तनख्वाह बेचारों की तनख्वाहें कितनी होती हैं, अब इमाम साहब पर भी खुदा ना खासा अगर ऐसा लोड पड़ जाए, खुदा ना खासा वह तो कम उम्मीद है, लेकिन अगर खुदा ना खासा इमाम साहब ऐसा लोड पड़ जाए तो भी इमाम साहब भी तकलीफ में आ जाए।
इमाम हो या मुख्तदी हो, पैसे वाला भी हो तो दिलेर होना उसका जरूरी नहीं है, पैसे निकालने में तो पैसा निकालता है देता है तो आह करके और लेता है तो वाह करके, इमाम देना तो बर्डन पड़ता ही ना बंदे पर।
इमाम गजाली रहमतुल्लाह ताला अलैह ने इह्या उल उलूम में की दूसरी जिल्द में जो निकाह का बाब और इसकी जो आदाब बहुत सारी बातें बयान की हैं, उनमें आपने एक इबारत इस तरह भी अता फरमाई है कि औरत का बखील होना इसको पसंद किया गया है, यानी ज़कात और फितरा जो इस पर सदकात वाजिबा वगैरह ये इसके अलावा इन्होंने फरमाया कि अगर औरत का हाथ खींचा हुआ है ना तो घर खुशहाली के साथ चलेगा, अगर औरत का हाथ छुट्टा हो ना तो हालत खराब हो जाती
है।
इन मायनों का
सलाह तरह के होते होते एक इमाम को मैं जानता हूँ, उसने जब से शादी की ना कभी को बाल बच्चे वाला नाना दादा बन गया, उसकी उसके बच्चों की अमीन ने कभी उससे ये भी नहीं कहा कि मेरे लिए पानी ले आना बाजार से, कभी एक टका भी नहीं मांगा उसने।
ये लोग उस इमाम को भी जानते हैं,
अब तो पर नाना बन गया वो, अल्हम्दुलिल्लाह कोई खर्चा ही कभी कभी बोलती ही नहीं है कि मेरे लिए ये चीज लाओ वो चीज लाओ, आज तक नहीं बोला। अब दवाओं का वो अलग है हिसाब है, दवा की जरूरत हो तो अंडरस्टूड है, अखलाक के तौर पर
आपने इमाम तो अपना तो बता दिया लेकिन दुनिया भर की औरतों को सोचने पर मजबूर कर दिया।
बिल्कुल हाँ, ورنہ یہ دعوت اسلامی لے کر میں دنیا میں اس طرح تعاون جب تک گھر میں نہیں ہوگا نا اس وقت تک بندہ کچھ نہیں کر سکتا. ہمارے گھر کا ماحول اس طرح کا ہے الحمدللہ کہ دین کے کام میں ہم کو کبھی بھی کوئی رکاوٹ نہیں ڈالتا.
یہ اقرار کرنا ہے نا اور اس کا اظہار کرنا یہ بھی مرد کلندر کا ہی کام ہوتا ہے, ورنہ ہر کوئی اس طرح حوصلہ افزائی کرتا بھی نہیں ہے. صلو علی الحبیب
صلی اللہ علی محمد.
سوال یہ آیا کہ اقامت میں اور اذان میں بعض اوقات یہ بھی سنائی دیتا ہے حیا علی الصلاۃ یا حیا علی الفلاح کی بجائے حیا علی الصلاۃ حیا علی الفلاح, تو یہ کیا درست ہے؟
سنائی دیتا ہے تو اپنے سنوائی کا علاج کرے, اگر نعوذ باللہ وہ پڑھتا اسی طرح ہے.
جی وہ ان کا کہنا سوال یہ تھا کہ کئی جگہوں پر ہم نے دیکھا کہ اس طرح پڑھتے ہیں,
یہ اگر ایسا پڑھتا تو غلط ہے, عین اگر خارج کر دیتا ہے.
ابھی درست تلفظ اگر حضور دونوں کا عطا ہو جائے.
حیا علی الصلاۃ حیا علی الفلاح, یہ تو پھر اس میں بھی محسنوں کا تو ایک اپنا اپنا اسٹائل ہوتا ہے اذانے دینے کا, کوئی ہاتھ کہنے کے کوئی یوں دے رہا ہوتا ہے, ہاتھ ہلا رہا ہوتا ہے, کوئی وہ ایکشن سے حیا علی الصلاۃ یوں کر رہا ہوتا ہے, اور سب کو تربیت کی ضرورت ہے. حالانکہ وہ پورا منہ بھی نہیں پھراتے, یعنی منارہ ہو اس میں کھڑکی ہو, اب وہ دور تو پہلے تھا مائک جب نہیں تھا تو کھڑکی میں سے منہ نکال کے حیا علی الصلاۃ حیا علی الفلاح, تو یہ دونوں طرف آوازیں جائیں. چلو تو وہ دائیں بائیں دیکھنا تو باقی ہے ابھی, جہاں ہم اپنے طور پر ختم نہیں کر سکتے کہ مائک کی وجہ سے ان کی حاجت جاتی رہی, ہم نے وہی کرنا ہے جو کتابوں میں لکھا ہوا ہے. اچھا تو اب اس میں پورا جو منہ ہے نا اذان میں اقامت میں پورا منہ یوں پھرانا ہے حیا علی الصلاۃ. اچھا پھر یہ کہ پورا بول لیں گے نا تو آخری حروف حرف رہ جائیں گے نا تو اس میں یوں کر لیں گے, تو یہ سارے انداز غلط ہیں. یعنی پورا گھومنا ہے حیا علی الصلاۃ, پوری حیا علی الصلاۃ کی آواز اس طرف جائے, سمجھ میں یہی آ رہا ہے. اور سینہ نہیں گھمانا, بس سینہ بھی گھوم یوں ہو جاتے ہوں گے پورے, سینہ کعبے کی طرف ہی رہے خالی, یہ سر اسپرنگ ہے نا سر میرا, تو یہ بھی ایک ورزش بھی ہے اس میں, یوں کرنا کہ سینہ بالکل نہ گھومے صرف گردن گھومے, تو یہ مفید ہے, فیزیو تھراپی. تو بہرحال تو یہ پوری ایک ٹریننگ ان کی بھی ہونی چاہیے محسنین کی بھی. ہر ایک غلط انداز سے اذان دیتا ہو ضرور نہیں ہے, لیکن ایک تعداد ہے جس کو حاجت ہے ایک سکھانے کی, ان کو سیکھنے کا الگ الگ ٹائم مل جائے تو اپنے کو ان کا بھی اذان کورس
سبحان اللہ
قائم کر لیں, شاید اماموں کو سکھاتے تو ہوں گے, پر پھر وہ مؤذن اگر پرانا ہے اور بزرگ ہے تو پھر یہ پہنچ رہے امام صاحب پہنچیں گے نہیں ان سے, اگر ذہن میں بیٹھا نا حیا لل تو حیا ہا بھی کا نکالتے ہیں, اشہدو کا سین بولتے ہوں بول رہے ہوتے ہیں اشہدو. اب یہ دعوت اسلامی کا مدنی ماحول الحمدللہ اس نے نہ جانے کتنے امام امت کو دے دیے, کتنے مؤذن دے دیے الحمدللہ, کتنے خطیب دے دیے, اللہ میری دعوت اسلامی کو نظر بد سے بچائے, سب مل کر اس کا مدنی کام بڑھاتے جائیں تو اس طرح انشاءاللہ امت کا بیڑا پار ہوگا انشاءاللہ.
حضور یہ اذان دیتے وقت کان میں انگلی کیوں ڈالتے ہیں اور کیا یہ ضروری ہے؟
یہ کان میں انگلی ڈالنے کی حکمت یہ تھی کہ جو مؤذن ہے نا یہ بلند آواز والا ہونا چاہیے, جس کو جہیر الصوت کہتے ہیں بلند آواز والا, تو وہ بلند آواز سے اذان دے اور کان میں انگلیاں ڈالے کان کے سوراخ میں, تو جب کان کے سوراخ میں انگلیاں ڈال کر آپ ڈالیں تو آپ کی اب میری آواز مجھے فرق محسوس ہو رہا ہے, کان میں ڈال دیے نا, تو اس طرح تاکہ یہ اور بلند آواز سے ابھی پتہ نہیں آواز میری بلند ہوئی یا نہیں ہوئی, تو یوں بلند آواز سے وہ اذان دے, لیکن اتنی بلند آواز جو ہے نہ نماز میں نہ اذان میں نہ تلاوت میں نہ نعت میں نہ ذکر و اذکار میں نہیں ہونی چاہیے, جس سے خود کو تکلیف پہنچے یا دوسرے کو تکلیف پہنچے. یہ اصول یہ مدنی پھول اپنے گرے سے باندھ لیں. نعت خوان بھی ایسا بعض وقت گلا پھڑتا ہے کہ آواز بےچارے کی پھٹ جاتی ہے, اور پھر وہ کیا کروں میرا گلا بیٹھ گیا, پھر وہ آپ بولیں گے نمک کے غرغرے کر لو نمک کے پانی کے, और गड़गड़े करता रहे और गले की खिसाई करता रहे कि फलां जगह मुझे जाना है महफिल में, और बड़ी मखलूक होगी, बड़ी पब्लिक होगी, इको साउंड लगा होगा, दुआ करो मेरी बारी आ जाएगा। वो गले की खूब घिसाई पॉलिश करके फिर वो पहुंचेगा, फिर शेर उठाएगा तो बस्ट हो जाएगा बाथरूम का, इतना जोरदार उठाएगा ना तो पट जाएगा गला। तो अपने आप को ईजा देना, इसको मकरू लिखा है, जिक्र अस्कार में और इस तरह आवाज निकालना कि खुद को भी ईजा होती हो। अल्लाह करीम हमें इखलास अता फरमाए। हम जिसकी बारगाह में कलाम पढ़ रहे हैं वो तो चींटियों की भी आवाज सुन लेते हैं। सैयदना सुलेमान अल्लाह नबीना वाले सलाम ने चींटी की मलका की आवाज सुनी, तो कुरान करीम में नस है इसकी, तो जिक्र मौजूद है तफसीर के हवाले से, वो कि 3 मील दूर थी वो चींटी। बिल्कुल हमारे कान पर भी चींटी और कुछ बोले तो हम नहीं सुन सकते। तो ये नबी की ताकत तुम माननी माननी, हम तो आया है ऐसी मनन वाले हैं, सोचने वाले ही नहीं कि ये कैसे सुन ली, अल्लाह ने सुनाया। तुम्हारा लिए के जो चींटियों की आवाज भी सुनते हैं उनके लिए ना इको साउंड की आदत है ना गला फाड़ने की आदत है। तो नॉर्मल आवाज में आदमी कलाम पढ़े, मुकर्रर भी बाजों का तो जोश में आ जाता है, तो फिर आप लोग में से तो एक से एक 16 बयान 17 बयान 18 बयान बैठे होंगे, वो खुदा जाने क्या क्या करते होंगे, माइक भी लहरस जाता होगा आवाज से, और कभी जोश में अगर हाथ बढ़ता है तो माइक ठा करके नीचे। तो ये कि अगर अपनी ईजा का बाइस है या दूसरे की ईजा का बाइस है तो वही ममानत रहेगी, इसमें नहीं करना है। खुद को भी तकलीफ से बचाना है, लोगों को भी तकलीफ से बचाना है। अब मतलब 14 आदमी बैठे और आपने गरज रहे हैं, बरस रहे हैं, दाड़ दाड़ दाड़, तो 15वां अगर दूर से देख रहा होगा तो मैं हंस रहा होगा कि मौलाना को बड़ा जोश आ गया है तो नहीं भाई। तो इसलिए वो मौका महल के हिसाब से, लेकिन मौका और महलों लाखों करोड़ों सुनने वाले, अपने आप को और दूसरों की ईजा का बाइस हमारी आवाज नहीं होनी चाहिए, ये मसला अपनी जगह पर रहेगा कि साहब और सुनने वाले ज्यादा है तो अब गला फाड़ने की इजाजत हो गई, न फाड़ने से मुराद वही गला दुखा देने की इजाजत हो गई तो नहीं है इजाजत। माइक ने वाला ये कमी तो पूरी कर दी, अब इतना गला ना भी फाड़े तो चल जाता, लेकिन अब ये जज्बा कि मैं माइक को भी पीछे रख दूं, मेरी आवाज ऐसी हो, तो ये तो मेरे मुर्शिद गौस पाक की करामत तो हम सब में तो नहीं आ सकेगी ना, कि मेरे मुर्शिद गौस पाक बगदाद मोहल्ला में बयान फरमाते थे, 70-70 हजार का इज्तिमा होता था और न जाने कहां का रूहानी कनेक्शन से वो रिले होता था, यहां तक कि खुरासान की पहाड़ियों में गरीब नवाज भी इनकी आवाज सुनी। अच्छा, इस तरह मुख्तलिफ मशाइख अपने अपने मकामात पर मुरीदीन को इकट्ठा करके मेरे मुर्शिद गोसबाग का बयान सुनते थे, माइक तो ईजाद भी नहीं हुआ था उन दिनों, लेकिन उनकी आवाज जो सामने बैठा है उसको जिस तरह साफ आ रही है ना, उसी तरह जो 1000 किलोमीटर दूर बैठकर सुन रहा है उसको भी उसी तरह साफ आवाज आती थी। ये मेरे मुर्शिद का कमाल, करामत अल्लाह की आता, गौस पाक की करामत है। सल्लु अलल हबीब सल्लल्लाहु तआला अला मुहम्मद। फैजान औलिया कंप्यूटर
लबाई।
आपका नाम क्या है?
मेरा नाम है मोहम्मद शेवतारी है।
आपकी उम्र कितनी है?
मेरी 7 साल उम्र है।
सुभान अल्लाह।
सवाल शुरू करने से पहले मैं अर्ज करता चलूं, अगर जवाब में कोई गलती हो जाए तो फौरन मेरी इस्लाह फरमाए, मुझे आज बार क्या करता रही बल्कि शुक्रिया के साथ रुजू करता पाएंगे इंशाअल्लाह। सवाल कीजिए।
कंप्यूटर में वो गलती गलत फीड हो गया, गलती में वो गलती की गलती है ना, गलती लफ्ज है, गलती लफ्ज नहीं है, तलफ्फुज
गलत गलत
नहीं, कोई बात नहीं, कंप्यूटर में जो फीड हुआ या बातों का देखे वो जबान पर इतना वो बैठा हुआ है, तो बड़े बड़े भी ये गलती ही बोलते हैं, माफी मुश्किल
ना, गलत गलत है, गलत सही है।
ला तखफ لا تحسن.
جی فیضان اولیاء کمپیوٹر، اولیاء کرام کے بارے میں اللہ پاک کیا فرماتا ہے؟
الا ان اولیاء اللہ لا خوف علیہم ولا هم يحزنون.
ماشاءاللہ،
اس کا ترجمہ بھی سنا دیجئے.
ترجمہ ہے تو ذرمان سن لو، بے شک اللہ کے اولیاء لا خوف علیہم نہ کچھ غم.
سن لو، بے شک اللہ کے ولیوں پر نہ کچھ خوف ہے نہ کچھ غم.
سبحان اللہ،
ترجمہ کنزل ایمان، ماشاءاللہ. اچھا فیضان اولیاء کمپیوٹر، یہ بتائیے کہ طریقت کے مشہور سلسلے کتنے ہیں، ان کی تعداد اور نام بھی بتائیں.
چار سلسلے، قادری، چشتی، نقشبندی اور سہار وردی.
سلسلہ قادریہ کے پیشوا کون ہیں؟
شیخ عبدالقادر جیلانی ہے رحمتہ اللہ علیہ.
سلسلہ چشتیہ کے پیشوا کون ہے؟
حضرت خواجہ معین الدین حاج میری چشتی رحمتہ اللہ علیہ.
سلسلہ نقشبندیہ کے پیشوا کون ہے؟
حضرت خواجہ بہاءالحق الدین نقشبند رحمتہ اللہ علیہ.
اور سلسلہ سہروردیہ کے پیشوا کون ہے؟
شاہ الدین سہروردی رحمتہ اللہ علیہ.
کیا ان چاروں سلاسل کے علاوہ بھی کوئی سلسلہ تھا؟
جی ہاں، حضرت یدینا ابو بکر صدیق رضی اللہ تعالیٰ عنہ سے ایک سلسلہ علاوہ سلسلہ نقشبندیہ کے واریہ تھا.
سبحان اللہ. اچھا یہ بتائیے، یہ جو ہے اپنے شریعت، اپنے جو نا مذاہب وغیرہ کے حوالے سے کتنے سلسلے ہیں، ان کی تعداد اور نام بھی بتائیں.
چار ہیں، حنفی، شافعی، مالکی، حنبلی.
اچھا حنفیوں کے امام کون ہیں؟
حضرت امام ابو حنیفہ رحمۃ اللہ تعالی علیہ.
ماشاء اللہ. شافعیوں کے امام کون ہیں؟
حضرت امام شافعی رحمۃ اللہ تعالی علیہ.
مالکیوں کے امام کون ہیں؟
حضرت امام مالک رحمۃ اللہ تعالی علیہ.
حنبلیوں کے امام کون ہیں؟
حضرت احمد بن حنبل رحمۃ اللہ تعالی علیہ.
ماشاء اللہ. اچھا چند مشہور اولیاء کرام کے نام یا القاب سنیں.
حضرت غوث پاک رحمۃ اللہ تعالی علیہ، حضرت جنید بغدادی رحمۃ اللہ تعالی علیہ، حضرت بہاءالدین زکریا رحمۃ اللہ تعالی علیہ، حضرت دادا غریب بھائی رحمۃ اللہ تعالی علیہ، حضرت خواجہ غریب نواز رحمۃ اللہ تعالی علیہ، حضرت عبداللہ شاہ غازی رحمۃ اللہ تعالی علیہ، حضرت عبداللہ شاہ صحابی رحمۃ اللہ تعالی علیہ، حضرت شاہ رکن عالم رحمۃ اللہ تعالی علیہ، اعلیٰ حضرت رحمۃ اللہ تعالی علیہ، اور ضیاء الدین مدنی رحمۃ اللہ تعالی علیہ.
سبحان اللہ،
ماشاءاللہ.
اچھا کوئی جو نے کرامت بھی سنا دیں.
سیدی قطب عالم رحمۃ اللہ تعالی علیہ تاجد کے لوٹے اور تارت کی گھر سے اپنے وجود مرگا سے باہر تشریف لائے، اندھیرے میں آپ کا پاؤں بھر کسی چیز سے ٹکرا، آپ نے جھک کر اسے ٹٹولتا فرمایا، پتھر ہے، لکڑی ہے، لوہا ہے، نہ جانے کیا ہے، جہاں جہاں آپ رحمۃ اللہ علیہ کا دستوں پر ہوئے جو جو الفاظ زبان اقدس سے نکلے وہی کی وہی بنتی گئی، جہاں اور ہاتھ اوپر رکھتے ہوئے فرمایا، نہ جانے کیا ہے، وہ حصہ ایسی چیز بن گیا کہ سائنسدان تجربات کرنے کے باوجود بھی اس حصے کو کوئی نام نہ دے سکے. تمہارے منہ سے جو نکلی وہ بات ہو کے رہی، آج اور دن کو شب تو رات ہو کے رہی. سلطان ولایت، بلیوں پر حکومت، قانون سے ہدایت، رب کی رحمت، اللہ کی رحمت، دریا کرامت، او میری کفات، دلوائی ہے جنت.
ماشاء اللہ، اللہ تعالیٰ آپ کو عالم بعمل مفتی اسلام بنائے.
ہمارے مدنی منع کے ابو جان کے لیے جو ہے 1100 روپے،
1600،
اور یہ مدنی باکس بھی پیش کیا جائے.
سبحان اللہ، ماشاءاللہ، ماشاءاللہ.
ایک سوال ہے کہ ہم نے سنا ہے جس کو تل نکلتے ہیں اس کے گناہ زیادہ ہوتے ہیں، اس بارے میں کچھ مدنی پھول ارشاد فرمائیں.
تل جس کے نہ نکلے اور وہ ہو بھی غیر مسلم, اس کو کیا نام دیں گے؟ گناہ گر نہیں ہے.
اور اگر کسی کے پیدائشی تل ہو تو؟
پیدائشی تل ہاں تب بھی وہ گناہ گر کیسے؟
یہ تو امت محمدیہ پر اللہ تعالیٰ کا احسان ہے کہ گناہوں کا اس طرح زور نہیں ہوتا. بنی اسرائیل پچھلی امتوں میں بعض اوقات ایسا ہوا کرتا تھا کہ ان کے گناہ اس طریقے سے کسی نشانی کی صورت میں ظاہر کیے جاتے تھے.
لیکن وہ تل ہی ہو یہ ضروری نہیں ہے. تل کے متعلق حضرت مولانا فیض احمد اویسی رحمت اللہ تعالی نے ایک رسالہ لکھا ہے, پورا اس میں تل کی تفصیلات ہیں. کالا تل نام ہے نا رسالے کا, کالا تل. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
اگر کسی مرید پر تکلیف آئے تو اسے کیا کرنا چاہیے, کون سا وظیفہ کرنا چاہیے؟
بہت سارے اوراد ہیں, مرید ہو یا نہ ہو پیر صاحب پر بھی تو پریشانی آ سکتی ہے. تو اوراد و وظائف تو کئی ہیں اس میں. سرکار نامدار صلی اللہ تعالی علیہ وسلم کو جب کوئی غم لاحق ہوتا, غمگین ہوتے, تو بارگاہ خداوندی میں یوں عرض کرتے, یا حیو یا قیوم بی رحمت کا استغیث. اس کے علاوہ اور بھی کئی ایسے اوراد ہیں جو مشکل کے وقت پڑھے جا سکتے ہیں, جیسے کہ فیضان سنت جلد اول میں جو پہلا باب ہے فیضان بسم اللہ, اس کے پیج نمبر 80 پر ہے. مولا کائنات حضرت سیدنا علی المرتضی شیر خدا کرم اللہ تعالی وجہ الکریم سے روایت ہے کہ سلطان مکہ مکرمہ تاجدار مدینہ منورہ مکینہ گنبد خضرا صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا, اے علی میں تمہیں ایسے کلمات نہ بتا دوں جنہیں تم مصیبت کے وقت پڑھ لو. عرض کیا, ضرور ارشاد فرمائیے. آپ صلی اللہ تعالی علیہ وآلہ وسلم پر میری جان قربان, تمام اچھائیاں میں نے آپ صلی اللہ تعالی علیہ وآلہ وسلم ہی سے سیکھی ہیں. ارشاد فرمایا, جب تم کسی مشکل میں پھنس جاؤ تو اس طرح پڑھو, بسم اللہ الرحمن الرحیم ولا حول ولا قوة الا باللہ العلی العظیم. بس اللہ پاک اس کی برکت سے جن بلاؤں کو چاہے گا دور فرما دے گا.
یہی جو ہے وہ مدنی پنسورہ صفحہ نمبر 9 پہ بھی موجود ہے
ماشاءاللہ. اور اگر پریشانی ہے تو یہ بھی پڑھا جا سکتا ہے, بار بار پڑھیں. قلت حیلتی انت وسیلتی ادرکنی یا رسول اللہ. مجھے سن 80 میں وہ کسی بزرگ نے یہ دعا بتائی تھی, یہ کہ قلت حیلتی انت وسیلتی اغیثنی یا رسول اللہ, یہ بھی کہہ سکتے ہیں ادرکنی یا رسول اللہ, یہ بھی کہہ سکتے ہیں. تو اس میں یہ کہ انہوں نے فرمایا کہ مجھے بھی مدینے میں ہی اجازت ملی تھی اس ورد کی, میں تم کو اجازت دیتا ہوں کہ جب کوئی مشکل آپ پڑھے تو اس میں یہ پڑھو. تو الحمدللہ میں نے یہ پڑھا جب, تو اس کا نفع بھی اٹھایا ہے اللہ کی رحمت سے. تو یہ اٹھتے بیٹھتے چلتے پھرتے یاد آئے جب تم پڑھتے رہے. قلت حیلتی انت وسیلتی ادرکنی یا رسول اللہ. جو لکھ رہے ہوں تو وہ کسی عالم سے چیک کروا لینا, نہیں تو وہ غلطی رہے گی. میں اغیثنی اس لیے نہیں بتایا کہ یہ لکھے اغیثنی, اس کا تلفظ تھوڑا مشکل ہے, ادرکنی یہ آسان ہے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
جی میں لاہور سے بات کر رہا ہوں, محمد عمران. میرا سوال یہ ہے کہ جب امام اگر جماعت کروا رہا ہو تو اگر وہ بالکل جماعت صحیح کروا رہا ہو تو پیچھے سے اگر کوئی مقتدی غلط لقمہ دے دے تو پھر اس کے فرق ہو گئے یا اس میں دوبارہ پڑھنے؟
اگر بے موقع لقمہ کسی نے دیا تو لقمہ دیتے ہی اس کی نماز تو ٹوٹ گئی. اگر امام نے اس کا لقمہ لے لیا تو امام کی بھی گئی. اب امام کی گئی تو سارے مقتدیوں کی نماز گئی. واللہ تعالی اعلم ورسولہ اعلم. عز و جل و صلی اللہ تعالی علیہ وآلہ وسلم. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
آئیے آپ کو جانشین امیر سنت کا مدنی گلدستہ ہم دکھاتے ہیں.
درختوں دونوں کو کھا جانے والی ٹڈیاں. فرعون کی قوم نے حضرت موسیٰ علیہ نبی جنہ والی صلی اللہ علیہ وسلم کو ستایا تو موسیٰ علیہ السلام کی بد دعا سے ان پر پانی کا عذاب آ گیا جس میں وہ بری طرح گر گئے. اور پھر حضرت موسیٰ علیہ نبی جنہ والی صلی اللہ علیہ وسلم ہی سے التجا کرنے لگے کہ اس عذاب کے ٹل جانے کی دعا کیجئے، ہم آپ پر ایمان لے آئیں گے. حضرت موسیٰ علیہ نبی جنہ والی صلی اللہ علیہ وسلم نے دعا فرمائی تو وہ پانی کا عذاب ٹل گیا اور وہی پانی رحمت کی شکل میں تبدیل ہو کر زمین کی سر سبزیوں شادابی کا موجب بن گیا. کھیتیاں خوب ہوئی، درخت خوب پھلے، اس طرح کی سر سبزی پہلے کبھی نہ دیکھی تھی. فرعونی کہنے لگے یہ پانی تو نعمت تھا، ہمیں موسیٰ علیہ الصلوۃ والسلام پر ایمان لانے کی کیا حاجت ہے؟ چنانچہ وہ مغرور اپنے عہد سے پھر گئے. تو موسیٰ علیہ نبینا علیہ الصلوۃ والسلام نے پھر ان کے لیے بد دعا فرمائی اور ایک مہینہ عافیت سے گزر جانے کے بعد اللہ واحد قہار نے پھر ان پر ٹڈیاں بھیج دی جو کھیتیاں اور درختوں کے پھل حتیٰ کے فرعونیوں کے دروازے اور چھتے بھی کھا گئیں. اور حق کا کرشمہ دیکھیے کہ ٹڈیاں فرعونیوں کے گھروں میں تو گھس آئیں مگر بنی اسرائیل کے گھروں میں مطلق نہ گئیں. تنگ آ کر ان مغروروں نے حضرت موسیٰ علیہ نبینا علیہ الصلوۃ والسلام سے پھر اس عذاب کے بھی ٹل جانے کی التجا کی اور وعدہ کیا کہ یہ بلا ٹل جائے تو ہم ضرور ایمان لے آئیں گے. حضرت موسیٰ علیہ نبینا علیہ الصلوۃ والسلام نے دعا فرمائی تو ٹڈی دل کا عذاب بھی دور ہو گیا مگر کافروں کا کفر بدستور رہا اور وہ پھر عہد سے پھر گئے. معلوم ہوا کہ انسان کی حد سے زیادہ سرکشی پر اللہ تبارک و تعالی کسی کمزور مخلوق سے اسے تباہ کر دیتا ہے اور غافل انسان مصیبت کے وقت تو اللہ تبارک و تعالی کی طرف رجوع کا عہد کر لیتا ہے مگر مشکل دفاع ہو جانے کے بعد پھر وہی چال بے ٹنگی اختیار کر لیتا ہے اور یہ بات بڑی خطرناک ہے. صلو علی الحبیب صلی اللہ تعالی علی محمد.
حضرت سیدنا عبداللہ بن عمر بن عاص رضی اللہ تعالی عنہما فرماتے ہیں جو یہ دعا کسی مسجد سے اٹھتے وقت تین مرتبہ پڑھے تو اس کی خطائیں مٹا دی جاتی ہیں اور جو مسجد سے خیر و مسجد سے ذکر میں پڑھے تو اس کے لیے خیر یعنی بھلائی پر مہر لگا دی جائے گی. آئیے مل کے پڑھتے ہیں. صلو علی الحبیب صلی اللہ تعالی علی محمد. سبحانک اللہم وبحمدک لا الہ الا انت استغفرک واتوب الیک. سبحانك اللهم وبحمدك لا إله إلا أنت أستغفرك وأتوب إليك. سبحانك اللهم وبحمدك لا إله إلا أنت أستغفرك وأتوب إليك. صلوا على الحبيب صلى الله تعالى على محمد.
فیضان مدنی مذاکرہ، فیضان عطار، مرشدی عطار پر، مرشد کی آل پر، بغداد بلاؤ، بغداد بلاؤ، روزہ بھی دکھاؤ، تم خواب میں آؤ، دیدار کراؤ، مرحبا یا غوث پاک، مرحبا یا غوث پاک.
شریعت و طریقت کا